الحمد لله، الحمد لله رب العالمين، والصلاة والسلام على محمد الأمين. أعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. خواتین و حضرات، یہ رات کی نماز کے بارے میں احادیث ہیں جن کا ہم مطالعہ کر رہے ہیں. اصولی باتیں اس نماز کے بارے میں ابتدا میں عرض کر چکا ہوں. اس میں یہ ایک مسئلہ میں نے واضح کرنے کی کوشش کی تھی کہ تہجد کی نماز سے متعلق تمام روایات سے یہ معلوم ہوتا ہے کہ یہ وتر ہی پڑھی جائے، یعنی طاق پڑھی جائے. ہمارے یہاں چونکہ بالعموم لوگ اس چیز سے پوری طرح واقف نہیں ہیں، اور ہم بھی اپنی تعلیم کے ابتدائی زمانے میں سنتے تھے کہ تہجد کی نماز 12 رکعتیں پڑھ لی جائیں یا 8 رکعتیں پڑھ لی جائیں، لیکن تحقیق سے یہ معلوم ہوا کہ یہ نماز ہر حال میں طاق پڑھی جائے. طریقے مختلف ہیں، اور وہ رسول اللہ صلی اللہ علیہ وسلم کی کیونکہ یہ اپنی خاص نماز ہے، مختلف اوقات میں آپ نے مختلف طریقے اختیار کیے. جو کچھ آپ نے زبان سے فرمایا لوگوں کو، اس میں بالعموم یہی تلقین کی کہ دو دو رکعتیں پڑھ کے ایک سے وتر کر دیا جائے. چنانچہ یہ پہلی روایت جو وتر کے باب میں یہ لائے ہیں وہ یہ ہے کہ عن ابن عمر قال قال رسول اللہ صلی اللہ علیہ وسلم صلاۃ اللیل مثنی مثنی فاذا خشی احدکم الصبح صلی رکعت واحدہ توتر له ما قد صلی. عبداللہ بن عمر رضی اللہ عنہ روایت کرتے ہیں کہ رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا، رات کی نماز دو دو رکعتیں کر کے ہے، یعنی پہلے دو دو رکعتیں کر کے سلام پھیرتے جائیے، پھر جب یہ اندیشہ ہو کہ صبح ہونے کو ہے یعنی فجر کا وقت ہونے کو ہے تو ایک رکعت پڑھ لی جائے. صلی رکعتم واحدہ، جو کچھ پیچھے پڑا گیا ہے حضور نے فرمایا تو تر لہو ما قد صلی، یہ اسے ذکر کر دے گی، یعنی اس نماز کو طاق بنا دے گی. ہمارے ہاں عام طور پر بعض لوگ یہ بھی خیال کرتے ہیں کہ بس آپ جو اٹھے اور ایک رکعت پڑھ لیں تو یہ معاملہ ادا ہو جائے گا. اس کا باعث کیا چیز بنی ہے، وہ کچھ روایتیں ہیں. مثلا عبداللہ بن عمر کی ایک روایت ہے کہ وعنہ قال قال رسول اللہ صلی اللہ علیہ وسلم الوتر رکعت من آخر اللیل، کہ رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا کہ وتر آخری رات کی رکعت ہے. اس سے وہ بات نہیں نکلتی، وہی بات نکلتی ہے جو پہلی روایت میں بیان ہوئی ہے کہ آدمی جب دو دو رکعتیں پڑھ رہا ہے تو وہ تو ظاہر وتر نہیں ہے، آخر میں جب وہ ایک رکعت پڑھے گا تو یہی اصل میں پوری نماز کو وتر کرنے کا باعث بنے گا. اس کا بھی یہ مطلب نہیں کہ ایک رکعت پڑھ لی جائے. نبی صلی اللہ علیہ وسلم کا اپنا جو کچھ عمل رہا ہے وہ اس سے پہلے بھی بیان ہو چکا ہے. ایک اور روایت سن لیجیے، عائشہ کا قالت قال رسول اللہ صلی اللہ علیہ وسلم یسلی من اللیل ثلاثہ عشرۃ رکعہ یوتر من ذلک بخمس لا یجلس فی شیء الا فی آخرہ. سیدہ عائشہ ام المؤمنین روایت فرماتی ہیں کہ حضور صلی اللہ علیہ وسلم رات کے وقت 13 رکعت پڑھتے تھے. یہ میں اس سے پہلے عرض کر چکا ہوں کہ بعض روایتوں میں 13 رکعت ہے، بعض میں 11 ہے، بعض میں اس سے کم ہے. اور 13 رکعت کی روایتوں کو بھی مزید تفصیل سے دیکھا جائے تو معلوم ہوتا ہے کہ اصل میں 11 رکعتیں ہی پڑھی گئیں، لیکن حضور پر یہ نماز کیونکہ فرض تھی تو جیسے مغرب کے بعد ہم نماز وتر کر کے دو رکعتیں نفل پڑھتے ہیں، ایسے ہی رسول اللہ صلی اللہ علیہ وسلم دو رکعتیں نفل پڑھتے تھے. ایک صورت یہ ہے. دوسری صورت کے بعد روایتوں سے معلوم ہوتی ہے وہ یہ ہے کہ جو فجر کی دو رکعتیں ہیں حضور نے فوراً بعد وہ پڑھی اور دیکھنے والوں کو یہ خیال ہوا کہ یہ 13 رکعتیں ہو گئی ہیں، ورنہ سیدہ ہی کی روایت موجود ہے موطأ میں اور یہاں بھی آگے آئے گی کہ رسول اللہ صلی اللہ علیہ وسلم نے رمضان یا رمضان کے علاوہ کبھی 11 رکعتوں سے زیادہ نہیں پڑھی. اس روایت میں یہ بیان کیا گیا ہے کہ 13 رکعتیں پڑھتے تھے یوتر من ذلک بخمس، اور 5 رکعتوں سے وتر کرتے تھے نماز کو. لا یجلس فی شیء الا فی آخرہا، اور اس میں صرف آخری رکعت میں تشہد پر بیٹھتے تھے. یعنی طریقہ کیا تھا کہ اگر 13 رکعتیں مثال کے طور پر پڑھنی ہے تو ان میں سے 8 رکعتیں دو دو کر کے پڑھ لی گئی، दो पढ़ के सलाम फेर दिया, फिर दो पढ़ के सलाम फेर दिया, आठ रकतें पढ़ ली गई। उसके बाद फिर पांच रकतें इस तरह पढ़ी गई कि उनमें न दरम्यान में तशहुद में बैठे न सलाम फेरा, बल्कि मुसलसल उठकर पढ़ते चले गए, आखिरी रकत में तशहुद में बैठ के सलाम फेर दिया। तो ये भी एक तरीका है जो रसूलुल्लाह सल्लम ने इस मामले में इख्तियार किया। ये बात के अगर तहज्जुद की नमाज पढ़ ली है, यानी उसको वितर कर लिया है, जिस तरह के मालूम हो गया कि वो हर हाल में ताक पढ़ी जाएगी, तो फिर उसके बाद क्या कोई और नमाज पढ़ी जा सकती है? नबी सल्लल्लाहु अलैहि वसल्लम ने इसको पसंद नहीं किया। चुनाचे ये अब्दुल्लाह बिन उमर की रवायत है कि अन इब्ने उमर अन नबी सल्लल्लाहु अलैहि वसल्लम काला आखरा सलातकुम बिललैल वितर, कि हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि अगर रात को तुम वितर पढ़ो तो तुम्हारी फिर आखिरी नमाज ये वितर ही होनी चाहिए, यानी फजर से पहले फिर यही होनी चाहिए। वान वान नबी सल्लल्लाहु अलैहि वसल्लम काला बादरु सुबह बिल वितर, नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, ये भी अब्दुल्लाह बिन उमर की रवायत है, कि सुबह वितर जब नमाज पढ़नी हो तो जल्दी किया करो ताकि ऐसा ना हो कि फजर शुरू हो जाए, यानी उससे पहले पहले अपनी नमाज वितर कर लो। आजकल तो हाथ पर घड़ियां बनी होती हैं, तो वक्त के मामले में कोई तरद्दुद नहीं होता, लेकिन देहाती जिंदगी में ये मसला हो जाता था कि बाज़ औक़ात आदमी नमाज पढ़ रहा है और उसको एहसास नहीं हुआ कि फजर हो गई है। तो आपने फरमाया कि फजर के मामले में मोहतात रहो, इस नमाज का सही वक्त फजर से पहले। ये बात भी मैं इससे पहले अर्ज कर चुका हूँ कि इस नमाज का सही वक्त तो वही है, कुरान से भी मालूम होता है, हुजूर के अमल से भी मालूम होता है कि आदमी रात के वक्त नींद तोड़कर उठे और आधी रात के वक्त या दो तिहाई रात के वक्त या एक तिहाई रात के वक्त जितनी अल्लाह तौफीक है उस वक्त पढ़ ले। लेकिन नबी सल्लल्लाहु अलैहि वसल्लम ने इस नमाज में लोगों की रग़बत देखकर, हुजूर को लोग देखकर बहुत पढ़ने लग गए थे सहाबा में, तो आपने बाद लोगों को इसकी इजाज़त दी कि वो इसे पहली रात में पढ़ लें। ये रवायत भी सुन लीजिए। अन जाबिर قال قال رسول الله صلى الله عليه وسلم من خاف لا يقوم من اخر الليل فليوتر اولا ومن طمع ان يقوم اخره فليوتر اخر الليل فان صلاه اخر الليل مسعوده وذلك افضل۔ جابر رضی اللہ عنہ فرماتے ہیں کہ حضور نے ارشاد فرمایا کہ جس آدمی کو یہ اندیشہ ہو کہ آخری رات میں نہیں اٹھ سکے گا، نیند نہیں کھلتی، اور نیند کے معاملے میں بہت سے لوگوں کا معاملہ ایسا ہی ہوتا ہے، تو حضور نے فرمایا کہ وہ پھر رات کے پہلے حصے میں یعنی سونے سے پہلے اپنی نماز وتر کر لے، کوئی حرج نہیں ہے۔ لیکن جس کو یہ خواہش ہو کہ آخری رات ہی میں اٹھے، تو اسے کوشش کر کے آخری رات ہی میں اٹھنا چاہیے۔ یہ بھی حضور نے فرمایا من طمع یقوم آخر فلیوتر آخر الليل، حضور نے فرمایا تو ان صلاۃ آخر الليل مشہودہ، اس لیے کہ رات کے آخری حصے کی نماز بطور خاص ملائکہ میں سنی جاتی ہے، یعنی وہ دوسری جگہ قرآن میں بیان ہوا ہے کہ فجر کے وقت اللہ تعالیٰ کی طرف سے خصوصی اہتمام ہوتا ہے۔ وذلک افضل، اور حضور نے فرمایا کہ یہ وقت اس کا افضل وقت ہے، وہ صحیح تر افضل وقت یہی ہے۔ وعن عائشہ قالت من کل اللیل اوتر رسول صلی اللہ علیہ وسلم من اول اللیل واوسطہ وآخرہ وانتہا ذکرہ الی السحر۔ اب ظاہر ہے کہ یہ بھی سوال پیدا ہوتا ہے کیا حضور نے بھی کبھی پہلے وقت میں پڑھی؟ تو اگرچہ ایک اور روایت میں بھی اس کا ذکر ہوا ہے، لیکن یہاں سیدہ ایک عمومی تبصرہ فرماتی ہے، سیدہ جو یہ سب سے زیادہ واقف ہے حضور کے معمولات سے، وہ کہتی ہے کہ نبی صلی اللہ علیہ وسلم نے اپنی پوری زندگی میں وتر پہلے وقت میں بھی پڑھے، یعنی نماز سے تہجد پہلے وقت میں بھی پڑھی، درمیان کی رات میں اٹھ کر بھی پڑھی، آخر میں بھی پڑھی، لیکن آخری زمانے میں آپ کا عمل صبح کے وقت یعنی فجر سے پہلے پڑھنے کی کا تھا۔ پہلے زمانوں میں ایسا ہوا۔ میرا اپنا احساس یہ ہے کہ یہ جو قرآن مجید نے شروع میں کہا ہے نا کہ یہ دو تہائی رات تک بھی، نصف سے زیادہ بھی، تو اس میں ایسا ہوتا ہے کہ بعض اوقات آدمی لیتا ہی نہیں اور اس نے اس کو شروع کر دیا، تو نبی صلی اللہ علیہ وسلم کا عمومی عمل وہی تھا جس کا قرآن نے آپ کو حکم دیا، اور بعد میں سیدہ بھی کہتی ہیں کہ آپ آخری وقت میں پڑھتے تھے۔ وعن ابی ہریرہ تھا قال اوصانی خلیلی بثلاث صیام ثلاثۃ ایام من کل شہر ورکعت الضحا واوتر قبل ان انام۔ ابو ہریرہ رضی اللہ عنہ روایت کرتے ہیں کہ میرے دوست صحابہ کرام میں سے بعض نبی صلی اللہ علیہ وسلم کو اسی طرح تعبیر کرتے ہیں کہ میرے دوست نے مجھے وصیت کی، اوصانی خلیلی بثلاث، تین چیزوں کی وصیت کی۔ ایک یہ کہ ہر مہینے میں تین نفل روزے رکھا کرو۔ ظاہر ہے کہ یہ تربیت کے نقطہ نظر سے جو حضور ہر شخص کو اس کے انفرادی حالات میں بعض باتوں کا تو ان میں سے یہ تین روزے ہر مہینے میں رکھ لیا کرو، और चाश्त के वक्त दो रकते अगर अल्लाह तौफीक दे तो मजीद पढ़ लिया करो, यानी सुबह जब सूरज निकल आता। और आपने ये भी फरमाया कि तुम नमाज वितर यानी ये जो तहज्जुद की नमाज है ये सुबह क्या उठ सकोगे तुम सोने से पहले पढ़ लिया करो। जाहिर है कि उनकी सूरत हाल के लिहाज से हुजूर ने ये कहा होगा। सैयद अली की रवायत इससे पहले गुजर चुकी है कि नबी सल्लल्लाहु अलैहि वसल्लम ने उनको उठाया तो उन्होंने कहा कि ये बड़ा मुश्किल काम है, आसान तो नहीं है उसको कुछ। ام غزاف ابن الحارث قال قلت لعائشه تعالى رايت رسول الله صلى الله عليه وسلم كان يغتسل من الجنابه في اول الليل ام في اخره؟ قال ربما يغتسل في اول الليل وربما يغتسل في اخره. قلت الله اكبر الحمد لله الذي جعل في الامر ساعه. قلت كان يوتر اول الليل ام في اخره؟ قال ربما اوتر في اول الليل وربما اوتر في اخره. قلت الله اكبر الحمد لله الذي جعل في الامر ساعه. قلت كان يجر بالقراءه ام يخفف ام يخفف؟ قال ربما جهر بمي ربما خفت. قلت الله اكبر الحمد لله الذي جعل في الامر ساعه. یہ غزائف بن حارث کی روایت ہے، یہ کہتے ہیں کہ میں نے سیدہ عائشہ کی خدمت میں عرض کیا کہ کیا رسول اللہ صلی اللہ علیہ وسلم جنابت کا غسل رات کے پہلے حصے ہی میں کر لیتے تھے یا صبح کرتے تھے؟ ظاہر ہے کہ اس میں بھی ایک بندہ مومن کو یہ خیال ہوتا ہے کہ کیا وہ اسی حالت میں سو سکتا ہے، تو لوگوں نے یہ سمجھ کر کے اس میں صحیح طریقہ کیا ہے سیدہ سے یہ سوال پوچھا، اور تہجد پڑھنے والوں کو بالخصوص یہ اہتمام ہوتا ہے، تو انہوں نے یہ ارشاد فرمایا کہ دونوں طرح ہوا ہے، یعنی ایسا بھی ہوا کہ آپ نے غسل کر کے سونا پسند فرمایا اور ایسا بھی ہوا کہ آپ سو گئے وضو کر کے جیسے کہ آپ کا طریقہ تھا اور پھر صبح اٹھ کر غسل کیا اور نماز پڑھی، دونوں طریقے سے۔ انہوں نے کہا کہ اللہ اکبر، شکر ہے اللہ کا جس نے معاملے میں وسعت رکھی، یعنی یہ اللہ کا کرم ہے، اس میں وسعت رہنی چاہیے ایسے معاملات میں۔ پھر یہ کہتے ہیں کہ میں نے یہ ان کی خدمت میں عرض کیا کہ یہ جو تہجد کی نماز ہے کیا حضور ہمیشہ صبح ہی پڑھتے تھے یا کبھی پہلے وقت میں ہی پڑھی؟ تو انہوں نے کہا کہ نہیں، ایسا ہوا کہ کبھی آپ نے پہلے وقت میں ہی پڑھی اور بھارت آخر میں تو پڑھتے ہی تھے۔ تو انہوں نے کہا کہ اللہ اکبر الحمد للہ الذی جعل فی الامر ساعۃ، یعنی اللہ اکبر، اللہ کا شکر ہے کہ اس نے اس معاملے میں بھی وسعت رکھی، ورنہ ہم محروم ہی ہو جاتے اس نماز سے اگر اٹھ نہ سکتے۔ پھر کہتے ہیں کہ میں نے پوچھا کہ حضور صلی اللہ علیہ وسلم قرات بلند آواز سے کرتے تھے یا پست آواز سے؟ تو انہوں نے کہا کہ بلند آواز سے بھی کرتے رہے اور پست آواز سے۔ تو میں نے کہا کہ اللہ اکبر الحمد للہ الذی جعل فی الامر ساعۃ۔ اس بات پہ تھوڑی تفصیل یہ ہے، یہ پچھلی روایت میں بھی گزر چکا ہے کہ یہ تو صحیح ہے کہ حضور صلی اللہ علیہ وسلم پہلے تہجد کی نماز میں کبھی بلند آواز سے قرات کرتے تھے اور کبھی پست آواز سے، لیکن پھر جب قرآن مجید میں آپ کو یہ ہدایت کر دی گئی کہ اس نماز کی قرات درمیانی آواز میں ہونی چاہیے، تو حضور نے اپنے معاملے میں بھی یہ اصلاح فرما لی اور اپنے صحابہ کو بھی اس کی تلقین کی، چنانچہ وہ روایت بھی ہم پڑھ چکے ہیں جس میں سیدنا ابوبکر رضی اللہ عنہ کو اور سیدنا عمر کو آپ نے کہا کہ نہیں درمیان کی آواز ہونی چاہیے۔ تو روایتوں میں یہ بعض وقت ہو جاتا ہے کہ خاص موقع اور محل یا کسی دور کی کوئی بات ہوتی ہے اور وہ ایسے بیان ہو جاتی ہے کہ جیسے ہمیشہ کا عمل ہے، تو اس میں سب روایتوں کو اکٹھا کر کے پھر دیکھ لینا چاہیے۔ عبد اللہ ابن ابی قیس قالت سال تو عائشہ تھا بے کم کانا رسول اللہ صلی اللہ علیہ وسلم یوتر، قالت کانا یوتر بے اربعین و ثلاث و ستین و ثلاث و ثمانین و ثلاث و عشرین و ثلاث و لم یکن یوتر بے ان کسب سب ولا بے اکثر من ثلاث اثر۔ عبداللہ بن ابو قیس کہتے ہیں کہ میں نے سیدہ عائشہ سے پوچھا کہ رسول اللہ صلی اللہ علیہ وسلم کی کیا تعداد ہوتی تھی رکعتوں میں، حضور کے عمل سے لوگ واقف ہونا چاہتے تھے، تو انہوں نے کہا کہ آپ چار رکعتیں پڑھ کے تین سے وتر کر لیتے تھے، یعنی چار پڑھی اور سات ہو گئی، چھ پڑھ کے تین سے وتر کر لیتے۔ تین سے وتر کیسے ہوں گے؟ یعنی چھ رکعتیں دو دو کر کے پڑھی اور سلام پھیر دیا، اور پھر اس کے بعد مسلسل تین رکعتیں پڑھی اور آخری رکعت میں بیٹھ کے سلام پھیر دیا۔ تو انہوں نے کہا کہ یہ بھی ہوا کہ چھ پڑھ کے آپ نے تین سے وتر کیا، اور یہ بھی ہوا کہ آٹھ پڑھ کے تین سے وتر کیا یعنی گیارہ ہو گئے، اور یہ بھی ہوا کہ دس پڑھ کے تین سے وتر کیا یعنی یہ گیارہ سے تیرہ ہو گئے۔ یہ ان کی روایت ہے، دوسری روایت انہیں کی ہے کہ گیارہ سے زیادہ کبھی نہیں پڑھی۔ تو پھر ان دونوں کے تضاد کو بعض لوگوں نے اس طریقے سے دور کیا جس کی میں نے اس سے پہلے ایک مثال آپ کو دی۔ لیکن یہ کہتے ہیں کہ سیدہ نے مجھ سے یہ کہا کہ ایسا کبھی نہیں ہوا کہ آپ نے سات سے کم پڑھے، یعنی چار پڑھ کے تین سے بہتر، یہ کم سے کم ہے، اور ایسا بھی کبھی نہیں ہوا کہ میں نے تیرہ سے زیادہ پڑھ کے دیکھا ہو، جیسے دوسری میں فرماتی ہیں کہ ایسا کبھی نہیں ہوا کہ میں نے گیارہ سے زیادہ پڑھ کے دیکھا۔ وعن ابي ايوب قال قال رسول صلى الله عليه وسلم الوتر حق على كل مسلم فمن احب يوتر بخمس فليفل ومن احب يوتر بثلاث فليفل ومن احب يوتر بواحده فليفل. یہ وہ روایت ہے جس سے احناف استدلال کرتے ہیں کہ وتر نماز واجب ہے, یعنی نفل نماز سے اس کو ایک زائد درجہ دیتے ہیں. یہ ابو ایوب کی روایت ہے, یہ کہتے ہیں کہ رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا کہ وتر کرنا ہر مسلمان پر لازم ہے, تو جو چاہے وہ پانچ سے کر لے اور جو چاہے وہ تین سے کر لے اور جو چاہے وہ ایک سے کر لے. یعنی پانچ سے بھی, جیسے پہلے بھی روایت پہ بیان ہوا ہے کہ مثلاً آٹھ رکعتیں پڑی ہیں یا چھ رکعتیں پڑی ہیں اور اس کے بعد مسلسل پانچ رکعتیں پڑھ کے اس کو تاک کر دیا جائے, یہی معاملہ تین سے ہوگا, یہی ایک رکعت سے بھی, دو دو پڑھ کے آپ نے سلام پھر دیا اور اس کے بعد. میرے نزدیک اس میں جو حق اللہ کل مسلم ہے اس کا مطلب ٹھیک نہیں سمجھا انہوں نے. دوسری روایتوں کو سامنے رکھ کے یہ معلوم ہوتا ہے کہ اس سے مراد یہ ہے کہ وہ آدمی جو تہجد کی نماز پڑھے اس پر لازم ہے کہ وہ اس کو وتر کرے, یعنی یہ اس کے لیے ضروری ہے, اور یہ بات تمام روایات سے معلوم ہوتی ہے. یعنی ایسا نہیں ہونا چاہیے کہ آدمی تہجد کی نماز جفت رکعتوں میں پڑھے. یہ بات ہے جس روایت میں کہی گئی ہے, جس کو بیان کرنے کا اسلوب ایسا ہو گیا کہ جو ہے یہ نماز لازم کر دی گئی ہے, حالانکہ یہ بات قرآن کے بھی خلاف ہے, دوسری روایتوں کے بھی خلاف ہے, تو اس سے یہ بات نہیں نکلتی. عن الحسن بن علی رضی اللہ عنہما قال علمنی رسول اللہ صلی اللہ علیہ وسلم کلمات اقولهن فی قنوت الوتر, اللہم اہدنی فی من ہدیت وعافنی فی من عافیت وتولنی فی من تولیت وبارک لی فیما آتیت وقنی شر ما قضیت فانک تقضی ولا یقضی علیک انہ لا یذل من والیت تبارک ربنا وتعالیٰ. یہ حسن بن علی رضی اللہ عنہ کی روایت ہے, یعنی سیدنا علی کے بیٹے حسن. یہ کہتے ہیں کہ رسول اللہ صلی اللہ علیہ وسلم نے مجھے بعض کلمات سکھائے تھے کہ وتر میں قیام میں کھڑے ہوئے میں یہ پڑھا کروں, جیسے کہ ہمارے ہاں بھی لوگ پڑھتے ہیں, اور وہ کلمات یہ کہ پروردگار مجھے ہدایت عطا فرما ان لوگوں میں شامل کر کے جن کو تو نے ہدایت عطا فرمائی, اور مجھے عافیت عطا فرما ان کے زمرے میں شامل کر کے جن کو تو نے عافیت عطا فرمائی, اور مجھے ان لوگوں کی دوستی میں پیدا کر کہ جن کے تم کو تو نے اس کی توفیق عطا فرمائی, اور میرے لیے ان سب معاملات میں برکت دے جو تو عطا فرمائے, اور مجھے ان چیزوں کے شر سے بچا جن کا تو نے فیصلہ کر دیا, اور اس میں کوئی شبہ ہی نہیں ہے کہ تو حکم دیتا ہے تیرے خلاف کوئی حکم نہیں دیا جا سکتا, اور جو تیرے ساتھ محبت کرتا ہے دوستی رکھتا ہے اس کو وہ کبھی ذلیل نہیں ہوتا, وہ کبھی رسوا نہیں ہوتا. پروردگار تو بابرکت ہوا, تو بزرگ ہوا اور تو بلند ہوا. تو یہ مشہور دعا ہے جو ہمارے یہاں عام طور پر اہل حدیث حضرات کو یہی پڑھتے ہیں, یہ حدیث کے آئی بھی ہے اور بڑے پاکیزہ اس کے کلمات ہیں, اگر آدمی اس کو پڑھے تو اس میں کوئی حرج کی بات نہیں. لیکن یہ کہ یہ قیام میں کس وقت پڑھی جائے, یعنی کیا رکوع سے اٹھ کر پڑھی جائے یا رکوع جانے سے پہلے پڑھی جائے, اس معاملے میں کوئی چیز بھی صحیح سردوں کے ساتھ موجود نہیں, یعنی اس میں لوگوں نے عام طور پر اجتہاد کیا ہے. معلوم ہوتا ہے کہ دونوں طریقے اختیار کیے گئے ہیں اور وہ دونوں ہی رائج ہو گئے ہیں, لیکن یہ کہ کوئی چیز روایتوں میں موجود نہیں ہے. عن علی رضی اللہ عنہ قال ان النبی صلی اللہ علیہ وسلم کان یقول فی آخر وتری اللہم انی اعوذ برضاک من سخطک و معافتک من عقوبتک اعوذ بک منک لا احصی ثناء علیک انت کما اثنیت علی نفسی. علی رضی اللہ عنہ روایت کرتے ہیں کہ نبی صلی اللہ علیہ وسلم آخر میں, یعنی جب نماز میں آپ وتر کرتے نماز, تو آخر میں یہ دعا بھی پڑھا کرتے تھے کہ پروردگار میں تیری رضامندی اور خوشنودی کی پناہ چاہتا ہوں تیرے غصے اور تیرے غضب سے, اور تیری طرف سے معافات کی پناہ چاہتا ہوں تیری عقوبت کے ڈر سے, اور میں تجھ سے پناہ چاہتا ہوں تیرے ہی غضب سے, اور میں تیری ثنا اور تیری حمد کا حق ادا نہیں کر سکتا, تو ویسا ہی ہے جیسے تو نے خود اپنی ثنا فرمائی. تو یہ نبی صلی اللہ علیہ وسلم کی بہت پاکیزہ دعا ہے, اگر آدمی کو اللہ توفیق دے تو اس کو بھی یاد کر لینا چاہیے. عن ابن عباس قیل له هل لك في امیر المؤمنین معاویہ او ترى الا بواحدہ قال اصاب انه فقیر. ابن عباس رضی اللہ عنہ سے روایت ہے کہ ان سے یہ پوچھا گیا کہ آپ امیر المؤمنین معاویہ رضی اللہ عنہ کے اس عمل کے بارے میں کچھ فرمائیں گے, उन्होंने तो बस एक ही रकत पढ़ के वितर कर दिया। तो उन्होंने कहा कि वो खुद फकीर है, फिर भी क्या होगा उन्होंने, यानी उन्होंने कोई तनकीद नहीं उनके ऊपर की। एक और रवायत में यह है कि अवतरा मुआविया बाद निशाब रखा कि सैयदना मुआविया ने एक रकत से इशा के बाद नमाज को वितर कर दिया। उनके पास सैयदना अब्दुल्ला बिन अब्बास के एक आजाद करदा गुलाम थे, उन्होंने आके अब्दुल्ला बिन अब्बास को बड़े आलिम सहाबा में से उनको बताया। उन्होंने कहा कि उन पर तनकीद न करो, वो खुद हुजूर के सहाबा में से है। उन्होंने अमल कर लिया, उन्हें इत्मीनान नहीं है इस बात के ऊपर, लेकिन वो नकल और तबसरा से गुरेज कर रहे हैं। तो ठीक है, इस पर हाल बुरैदा था काला समय तो रसूल वसलम यकूल الوتر حق فمن لم يوتر فليس منا الوتر حق فمن لم يوتر فليس منا الوتر حق فمن لم يوتر فليس منا۔ یہ بریدہ کی روایت ہے اور میں نے اس کو اس لیے پڑھ دیا کہ سند ٹھیک روایت نہیں ہے، کہ عام طور پر اس سے بھی لوگ استدلال کرتے ہیں کہ حضور نے فرمایا کہ وتر حق ہے، جس نے وتر نہیں کیا وہ ہم میں سے نہیں، وتر حق ہے جس نے وتر نہیں کیا وہ ہم میں سے نہیں، وتر حق ہے جس نے وتر نہیں کیا وہ ہم میں سے نہیں۔ اور میں اس لیے دیا کہ اس کو بھی اگر یہ ضعیف ہے، ضرورت نہیں ہے میرے پاس لانے کی، لیکن کوئی پیش کرے تو اس کے بارے میں وہی بات کہی جا سکتی ہے کہ اس کا مطلب یہ ہے کہ رات کی نماز وتر ہونی چاہیے، یعنی اگر پڑھے آدمی کو اللہ توفیق دے تو پھر اس کو وتر بھی ہونا چاہیے۔ وعن نافع قال كنت مع ابن عمر بمكة والسماء مغيمة فخشي الصبح فأوتر بواحدة ثم انكشف ورأى أن عليها ليلا فشفى بواحدة ثم صلى ركعتين ركعتين فلما خشي الصبح أوتر بواحدة۔ یہ ایک بڑا دلچسپ اجتہاد ہے حضرت عبداللہ بن عمر کا، اور تہجد کی نماز پڑھنے والوں کو بعض اوقات ہو سکتا ہے اس کی ضرورت ہو، وہ اگر مناسب سمجھے تو اس پہ عمل کر سکتے ہیں۔ یہ ان کے راوی ہیں نافع، وہ کہتے ہیں کہ میں ان کے ساتھ تھا عبداللہ بن عمر رضی اللہ عنہ کے مکے میں، اور آسمان پر بادل تھے، ان کو وقت کا اندازہ نہیں ہوا، نماز پڑھ رہے تھے تہجد کی، تو انہیں خیال ہوا کہ صبح ہونے کو ہے، تو انہوں نے ایک رکعت پڑھ کے اپنی نماز ختم کر لی، تو ہم نماز پڑھ رہے تھے، جیسے ان کے خیال ہوا کہ شاید صبح ہونے والی ہے تو انہوں نے ایک رکعت پڑھ کے وتر کر لیا نماز کو۔ دو پڑھی ہوں گی رکعتیں، چار پڑھی ہوں گی، ابھی خواہش ہوگی کہ مزید پڑھے، اتنے میں آسمان کھل گیا، تو اندازہ ہوا کہ ابھی تو رات کا بھی باقی ہے، ابھی صبح ہونے کا تاثر ٹھیک نہیں تھا۔ تو انہوں نے کیا کیا، انہوں نے ایک رکعت پڑھ کے وہ جو اپنی پہلی ایک رکعت تھی اس کو کر لیا تاک، اور پھر اس کے بعد دو دو رکعتیں پڑھتے رہے یہاں تک کہ صبح کا وقت ہوا، پھر ایک رکعت پڑھ کے کر دی۔ تو یہ ان کا اجتہاد ہے، نبی صلی اللہ علیہ وسلم سے کوئی ایسی بات میرے علم میں نہیں آئی، حدیث میں بھی نہیں آئی، لیکن بہرحال یہ ان کا اجتہاد ہے، اور اس میں آپ بھی اگر اس سے فائدہ اٹھانا چاہیں تو کسی کو اٹھا سکتے ہیں۔ یعنی ایسا ہوتا ہے نا کہ بعض لوگ رات کے وقت پڑھ لیتے ہیں اور پھر صبح یہ آنکھ کھل جاتی ہے وقت پر تو جی چاہتا ہے، تو یہ ایک طریقہ ہے جو اختیار کیا جا سکتا ہے۔ وعن عائشہ تعالیٰ عنہ رسول اللہ صلی اللہ علیہ وسلم تانا جالسا فیقرأ وهو جالس۔ سیدہ عائشہ کہتی ہیں کہ رسول اللہ علیہ وسلم بیٹھ کر بھی نماز پڑھتے، یعنی یہ جو رات کی نماز ہے بیٹھ کے ہی پڑھتے تھے، تو بیٹھ کر پڑھنے میں بھی آپ کا طریقہ یہ تھا کہ آپ پڑھتے رہتے بیٹھے ہوئے، یعنی کہ لمبی قرات کرتے تھے، تو جب کوئی 30-40 آیتوں کے برابر خیال ہوتا کہ اب رہ گئی ہیں باقی تو کھڑے ہو جاتے، اور وہ کھڑے ہو کے پڑھ لیتے، یعنی کچھ حصہ بیٹھ کے پڑھ لیا پھر کھڑے ہو گئے، پھر اس کے بعد رکوع اور سجدہ کرتے، اور ایسا ہی آپ ساری رکعتیں کرتے گا۔ یعنی آدمی اگر براتوں میں یا کسی اور وجہ سے محسوس کرے تو ایسے بھی کر سکتا ہے، یعنی مطلب یہ کہ بیٹھ کر بھی پڑھ سکتا ہے اور کچھ حصہ بیٹھ کر بھی کچھ کھڑے ہو کر ادا کر سکتا ہے۔ اس میں بھی وہی بات ہے کہ اللہ کا شکر ہے کہ اس میں بھی ہو سکتا ہے جیسے چاہے آپ کا۔ وعن ام سلمۃ رضی اللہ عنہا ان النبی صلی اللہ علیہ وسلم کان یصلی بعد الوتر رکعتین۔ ام سلمہ رضی اللہ عنہ، یہ بھی ام المومنین ہے، سیدہ فرماتی ہے کہ حضور وتر رکعت کے بعد دو رکعتیں پڑھتے تھے۔ اب یہ وہی مسئلہ ہے کہ کیا یہی وہ رکعتیں ہیں جن کی وجہ سے 13 کی تعداد سیدہ کی بعض روایات میں آ گئی، اور کیا یہ رکعتیں وتر کے بعد نفل رکعتیں ہیں جو پڑھی آپ نے کیونکہ یہ نماز آپ پر لازم تھی، یا یہ فجر کی دو رکعتیں ہیں جس سے اجتماع ہو گیا لوگوں کو۔ عائشہ رضی اللہ عنہ قالت کان رسول اللہ صلی اللہ علیہ وسلم یوتر واحدۃ ثم یرکع رکعتین یترا فیہما وهو جالس فإذا اراد ان یرکع قام فرکع۔ سیدہ فرماتی ہیں کہ رسول اللہ صلی اللہ علیہ وسلم ایک رکعت سے وتر کر لیتے تھے نماز، پھر اس کے بعد آپ دو رکعتیں پڑھتے اور وہ دو رکعتیں بیٹھ کے پڑھ لیتے، یعنی اس میں قیام میں ویسے ہی بیٹھ کے پڑھ لیتے، اور جب آپ رکوع کرنے کے قریب ہوتے تو کھڑے ہو کر رکوع کر لیتے، یعنی بیٹھے بیٹھے رکوع نہیں کر پاتے تو کھڑے ہو کر لیتے۔ یہ ان دو رکعتوں کی تفسیر ہے جو بعد میں پڑھی۔ یہ میں نے پھر عرض کیا کہ ہو سکتا ہے نفل نماز ہو، اور ممکن ہے کہ وہ دو رکعتیں فجر کی دو رکعتیں۔ فان صوبان نبی صلی اللہ علیہ وسلم قال ان ھذا السہر جو فَإِذَا عُطَرَ أَحَدُكُمْ فَلْيَرْكَ رَكَعَتَيْنِ فَإِنْ قَامَ مِنَ اللَّيْلِ وَإِلَّا كَانَتْ لَهُ. صوبان کہتے ہیں کہ نبی صلی اللہ علیہ وسلم نے فرمایا کہ بھائی یہ جو ہے نا نیند توڑ کے اٹھنا یہ ایک مشکل چیز ہے. یعنی حضور اٹھتے رہے ہیں اور ظاہر ہے کہ ہر آدمی جانتا ہے کہ یہ ایک مشکل چیز ہے, ورنہ سب لوگ اس عادت سے پیرا یاب ہوتے. تو جب تم میں سے کوئی وتر کرے تو اسے چاہیے کہ دو رکعت پڑھ لے, اور اگر وہ رات کے وقت اٹھے گا تو ٹھیک, ورنہ یہ کہ یہی اس کے لیے کافی ہو جائے گی. یعنی یہ وہی تین رکعتیں جو ہم پڑھتے ہیں, دو رکعت پڑھ کے وتر کرتے ہیں نماز کو, جیسے آپ ہمارے یہاں عام روایت چل پڑی ہے کہ لوگ عشاء کے بعد تین رکعتیں پڑھ لیتے ہیں. وعن ابی عوامہ عن النبی صلی اللہ علیہ وسلم کان یصلی وبعد الوتر وهو جالس یقرأ فیہما اذا زلزلت فقل یا ایھا الکافرون. ابو عوامہ کہتے ہیں کہ نبی صلی اللہ علیہ وسلم وتر کے بعد یہ جو دو رکعتیں پڑھتے تھے یہ بیٹھ کے بالعموم پڑھتے تھے, اور ان میں بہت چھوٹی صورتیں پڑھتے تھے, جیسے اذا زلزلت الارض زلزالہا اور یا قل یا ایھا الکافرون. یعنی ان میں وہ بحث باقی ہے کہ کیا یہ اس کے بعد کی تھی یا اجر سے پہلے کی. بہرحال بعض لوگوں کا یہی اصرار ہے کہ یہ اس کے بعد دو رکعتیں پڑھی جاتی ہیں. اگر وہ ہوں تو بالکل ان کی نوعیت وہی ہوگی جو مغرب کے بعد دو نفل پڑھے جاتے ہیں. میں نے جناب پورا کا پورا باب جو مشکات میں ہے اس نماز کا وہ پڑھ دیا, یعنی اس میں اپنی صحیح روایت باقی نہیں ہوئی, اور اس سے وہی چیزیں بالکل نمایاں ہو کے سامنے آ جاتی ہیں. یعنی اس نماز کا اصل وقت تحجد کا وقت, یہ بات بالکل واضح ہو جاتی ہے. اللہ تعالیٰ اگر توفیق دے تو اسی وقت پڑھنی چاہیے. رمضان میں بھی اس کا صحیح وقت وہی ہے, اور رمضان کے علاوہ بھی اس کا صحیح وقت وہی ہے. تراویح کوئی الگ نماز نہیں ہے, یہ تہجد کی نماز ہے جس کو رسول اللہ صلی اللہ علیہ وسلم نے اجازت دی کہ اگر لوگ چاہیں تو پہلے وقت بھی پڑھ سکتے ہیں. یہ اجازت عام دنوں میں بھی اور رمضان میں بھی دونوں میں موجود. یہ ہر حال میں وتر پڑھی جائے گی, یعنی اس کو تاک کیا جائے گا. آپ سات رکعت پڑھیں, نو رکعت پڑھیں, گیارہ رکعت پڑھیں. نبی صلی اللہ علیہ وسلم کے بارے میں زیادہ روایات یہی ہیں کہ آپ گیارہ سے زیادہ نہیں پڑھتے تھے اور سات سے کم نہیں پڑھتے تھے, لیکن تیرہ کی روایات بھی موجود ہے, اور ان کی جو نوعیت ہے وہ میں نے آپ کے سامنے عرض کر دی. یہ بات بھی بالکل واضح ہو جاتی ہے, جیسے پیچھے بھی ہم روایات پڑھ چکے ہیں کہ نبی صلی اللہ علیہ وسلم کے زمانے میں بھی, اور سیدنا ابوبکر کے زمانے میں بھی, اور سیدنا عمر کے ابتدائی زمانے میں بھی, اس کے لیے جو اب جماعت کرنے یا باقاعدہ طریقے سے قرآن مجید ختم کرنے کا طریقہ ہے یہ بالکل اختیار نہیں کیا گیا. لوگ تہجد کی نماز اپنے وقت پر پڑھتے تھے, جن لوگوں کو اس میں کچھ زحمت ہوتی تھی صبح اٹھنے میں وہ اس آگے بعد پڑھ لیتے تھے, اور جن لوگوں کو اپنے گھروں میں زحمت ہوتی تھی پڑھنے میں مسجد میں آ کے پڑھتے تھے. لیکن مسجد میں آ کے بھی کوئی اپنے طور پر پڑھ رہا ہے, کوئی دو آدمی کو امام کھڑا کر لیا ہے, کیونکہ اس میں حضور نے کیونکہ جماعت کرا دی تھی تو جماعت کرانا مانے نہیں تھا. اور جماعت کرانے کا جو بڑا باعث بنا وہ یہی بنا کہ ہر آدمی کو قرآن زیادہ یاد نہیں ہوتا, تو ان کی خواہش ہوتی تھی کہ جس کو قرآن یاد ہے وہ امامت کرا دے تو ہم پیچھے سن لیں گے. یہی طریقہ تھا. سیدنا عمر رضی اللہ عنہ نے کچھ نہیں کیا, وہ تشریف لے گئے مسجد کے باہر سے, انہوں نے یہ صورتحال دیکھی تو انہیں خیال ہوا کہ بدنظمی ہو رہی ہے, نہ انہوں نے یہ موجودہ طریقے کی تراویح پڑھی نہ اس میں شامل ہوئے, بلکہ صرف یہ کیا کہ جو لوگ پڑھ رہے تھے ان سے کہا کہ میں تمہارے لیے ایک امام مقرر کر دیتا ہوں تاکہ تم لوگ اس طرح کی بدنظمی سے مسجد میں قرآن مجید ایک آدمی پڑھ رہا ہے دوسرا سن رہا ہے, ظاہر ہے اس میں بلند آواز سے قرآن پڑھا جاتا ہے تو ایک مناظر کی کیفیت پیدا ہوتی ہے, تو اس سے روکنے کے لیے انہوں نے مقرر کر دیا. اس کے بعد بھی کچھ مزید روایتیں ہیں, وہ بھی اگر موقع ہوا تو ہم انشاءاللہ دیکھ لیں گے کہ عبید بن کعب جن کو امام مقرر کیا گیا تھا وہ بعض اوقات دس دن پانچ دن پڑھا کے چلے گئے, یعنی یہ بھی نہیں کہ پورا مہینہ پھر وہ ضرور پڑھائے. یہاں تک کہ ان کے بارے میں بعض روایتوں میں یہ آیا کہ جب وہ چلے جاتے وہ کہتے کہ بھائی نہیں میں نے اب اتنے دن پڑھا دیا میں اب تحجد پڑھوں گا یاد. یعنی آخری عشرے میں تو لوگ کہتے ہیں کہ عبید بن کعب بھاگ گیا ہے, یعنی ہمارا امام ہی فرار ہو گیا ہے. تو مطلب یہ ہے کہ یہ صورت کی صحابہ کرام کے اور ان کے زمانے میں, لیکن اب یہ ساری حدیثیں بالکل لوگوں کی نگاہوں سے اوجھل ہو گئی اور انہوں نے اس کو بالکل ایک الگ نماز بنا لیا, اور پھر اس میں بعض ایسی چیزیں جو ہیں ان کا انتظام شامل کر لیا جو نہ حدیثوں سے معلوم ہوتی ہیں نہ امت کے قدیم ذخائر سے معلوم ہوتی ہیں. وآخر دعوانا الحمد للہ. آپ سوالات کر سکتے ہیں, اور اس معاملے میں بھی رائے دیجئے کہ اگر آپ چاہتے ہیں تو اس بات کی جو باقی روایتیں ہیں ایک اتوار باقی ان کا درس دے دیا جائے, اور چاہتے ہیں تو پھر اعتکاف کی روایتیں کیونکہ وہ بھی رمضان سے متعلق ایک اہم چیز ہے تو اگلے اتوار کو اس کا درس دے دیا. اس میں جو آپ لوگ پسند کریں اعتکاف اور شب قدر کو اکٹھا کر لیا جائے, یعنی یہ کافی ہے بات کو واضح کرنے کے لیے, اس میں مزید ضرورت نہیں ہے. چلیے سوالات.
نام کو بھی مطلب ماننا روایات سے پہلے کا ہے, جنہوں نے مطلب جو
انہوں نے تین رکعت بالکل نہیں کیا, کم سے کم تین رکعت, کم سے کم ہے, ایسا تو کبھی انہوں نے کہا کہ آپ اس سے زیادہ نہیں پڑھ سکتے, کم سے کم تین رکعت. یعنی جب ان کا یہ نقطہ نظر بن گیا کہ نبی صلی اللہ علیہ وسلم نے اس کی بہت فضیلت بیان کی ہے اور اس کو عشاء کے بعد پڑھنے کی اجازت دی ہے, اور یہ جو روایتیں میں نے آپ کے سامنے رکھی ہیں ان سے یہ خیال بھی ہوا کہ چونکہ حضور اس کا بہت احترام کر رہے ہیں تو یہ ایک ضروری نماز ہے, اس کے لیے واجب کی الگ اصطلاح بنائی انہوں نے جو باقی ائمہ نہیں مانتے. جب یہ سب انہوں نے کر لیا تو ظاہر بات ہے کہ کم سے کم مقرر کرنا تھا نا, فقیہ آدمی تو یہ کرے گا, تو انہوں نے کہا کہ کم سے کم تین رکعت پڑھیں گے, زیادہ پڑھنے سے تو نہ وہ روکتے ہیں اور نہ اس کے قائل ہیں کہ زیادہ نہیں پڑھی جا سکتی, یہ کم سے کم تعداد ہے. اور میرے نزدیک بھی اگر کم سے کم آپ تحجد پڑھیں تو تین رکعت پڑھنی چاہیے, اس کی وجہ یہ ہے کہ میں ایک کا تو قائل نہیں. یہ سوال کیا انہوں نے کہ پاکستان میں علماء دین کا قوم کی تعمیر و ترقی میں کیا کردار رہا ہے, جبکہ علماء اور عوام میں خلا دن بدن بڑھتا نظر آ رہا ہے, یہ بھی فرمائیں کہ کیا کوئی ٹھوس حل موجود ہے جس کی بنا پر یہ خلا کم ہو سکے. ہمارے ہاں جو دین کے علماء تیار کرنے کے ادارے ہیں انہوں نے بدقسمتی سے ایسا طریقہ اختیار کیا ہے کہ اس میں یہ خلا کم نہیں کیا جا سکتا, یعنی پوری قوم کے لیے تعلیم کا بالکل ایک الگ نظام ہے, علماء کے لیے بالکل ایک الگ نظام ہے. یہ تو بالکل ٹھیک ہے کہ سب لوگ عالم نہیں بن سکتے, لیکن سب لوگ ڈاکٹر اور انجینئر بھی نہیں بن سکتے, نظام تعلیم ایک ہی ہے. جس کو ڈاکٹر بننا ہوتا ہے وہ ڈاکٹری کے اسکول میں تو نہیں داخلہ لیتا, ہمارے آپ کے ساتھ ہی پڑھتا ہے, یہاں تک کہ خاص وقت میں جا کر وہ اپنی تعلیم کو الگ کر لیتا ہے. اسپیشلائزیشن کا وقت بعد میں آتا ہے, پہلے تعلیم ایک جگہ سے شروع ہوتی ہے. میرے نزدیک دین کی تعلیم بھی اسی طرح ہونی چاہیے, یعنی ایک ہی جگہ سے تعلیم شروع ہو, اور جیسے مثال کے طور پر ہم آٹھویں جماعت کے بعد سائنس کے آرٹس کے گروپ الگ کر دیتے ہیں, اس طرح آپ دینیات کا گروپ الگ کر سکتے ہیں اور پھر اس کے بعد ان کو خصوصی تعلیم دے سکتے ہیں. لیکن جب ایک بالکل ہی مختلف ماحول میں لوگوں کو تربیت کیا جائے گا تو اس کا نتیجہ یہ نکلے گا. دوسری چیز یہ ہے کہ ہمارے ہاں جو عام طور پر علماء ہیں وہ اپنے اپنے مخصوص فقہی نقطہ نظر کے علماء ہیں, اور ان کی تعلیم بھی ویسی ہوتی ہے جس میں ان کے مخصوص فقہی نقطہ نظر ہی کا تعلق ان کے اندر پیدا ہو جاتا ہے. اس کا نتیجہ یہ نکلتا ہے کہ پھر کسی دوسرے کے ساتھ اس زاویہ نظر سے معاملہ ہی نہیں وہ کر پاتے جس طرح کے ان کو کرنا چاہیے. یعنی عالم کا کام تو یہ نہیں ہے کہ وہ ایک نقطہ نظر کے اندر بند ہو کے رہ جائے, باقی سب مسلمانوں کو یہ سمجھے کہ وہ تو بہرحال گمراہ ہیں لیکن گزارا کرنا ہے ان کے ساتھ. تو اختلافات کے اندر جینے کی کوئی تربیت نہیں ملتی, اپنے اپنے تعصبات میں لوگ جیتے ہیں. اس وقت جو زبان لوگ بولتے ہیں یا عام مسلمانوں کی جو اس کی اسالیب ہوتے ہیں, رہن سہن ہوتا ہے, اس سے بھی انہوں نے اپنے آپ کو بہت مختلف کر لیا ہوتا ہے. تو اس کا نتیجہ بھی یہ نکلتا ہے کہ ایک عام آدمی جب ان کو دیکھتا ہے یا ان کے رہن سہن کو دیکھتا ہے تو وہ یہ خیال کرتا ہے کہ یہ طبیعت لایا جا سکتا ہے, تو اس کا نتیجہ یہ نکلتا ہے کہ خلا اس نفسیاتی اور سماجی اعتبار سے بھی بڑھتا چلا جاتا ہے. یہ اسباب ہے, جب تک ان کو دور نہیں کیا جائے گا اس وقت تک کوئی عارضی حل مفید نہیں ہو سکتا. یعنی عارضی حل تو پھر ایسے ہی ہوتے ہیں کہ ایک طوفان آ گیا اور پھر اس کے بعد اب بمباری کر کے حل نکال دیں, یہ حل تو کوئی عقلانہ حل نہیں ہوتا. چیز کہاں سے پھوٹ رہی ہے, اس میں خرابی کہاں سے ہے, اس کو دور کرنا چاہیے. نفاذ دین کے معاملہ میں ریاست کے اختیارات کیا ہیں اور کس حد تک اور کن امور میں قوت نافذہ یا فورس استعمال کی جا سکتی ہے؟ دین کی صرف دو چیزیں قرآن نے واضح کر دیا ہے جن میں لوگوں کا قانون محاسبہ کر سکتا ہے, ایک نماز اور ایک زکوٰۃ, اور کوئی چیز بھی جبرن لوگوں پر نافذ نہیں کی جا سکتی. جی بالکل, یہ سب ترغیب تلقین کا ذریعہ بنے, ان میں سے کوئی چیز بھی جبرن لوگوں پر نافذ نہیں کی جا سکتی. جبرن صرف دو چیزیں نافذ ہوتی ہیں دین میں, یہ نماز اور زکوٰۃ. یہ بھی اس کا مطلب یہ نہیں ہوتا کہ آدمی یعنی کوڑا ہاتھ میں پکڑ کے نکل کھڑا ہو, مطلب یہ کہ ان پہ معاوضہ ہو سکتا ہے, इसका ताल्लुक भी हालात से, हिकमत से, कैसे करना है क्या नहीं करना है। ये कुरान ने खुद बिल्कुल साफ वाज़ह कर दिया, इसमें तो कोई बहस नहीं है। और मेरे ख्याल में मजहबी हुकूमत के खिलाफ जो दुनिया भर में रद्द अमल है, दुनिया भर में है और पिछली दो सदियों से, उसकी बहुत बड़ी वजह यही है कि ये वाजे नहीं है कि अगर ऐसी हुकूमत कायम हो गई तो लोगों पर क्या कुछ लागू करते हैं। लोग डरते हैं उससे, चुनाचे उसके कुछ नमूने भी सामने आ गए 32। तो इस सवाल का कुरान ने इसलिए वाजे जवाब दे दिया कि मजहबी चीज़ों में इन दो चीज़ों के अलावा किसी चीज़ में भी हुकूमत कानून के जोर से मुदाखलत नहीं कर सकती, एक ये चीज़। और दूसरे, दुनिया का मुसलमा मारूफ और बुनकर, मुसलमा मारूफ और बुनकर का मजहब से कोई ताल्लुक नहीं होता, यानी वो चीज़ें कि जो दुनिया भर में बुराई समझी जाती है, जिसको इंसानी ज़मीर बुराई समझता है, उनको रोक सकते। हया तो कोई कानूनन नाफिस करने की चीज़ है ही नहीं, यानी इसका क्या मेयार बनाया जाएगा कि ये हया है या नहीं। अलबत्त मिसाल के तौर पर ये देखिए कि ये चीज़ें फौज समझी जाती हैं, तो उनके बारे में आज दुनिया भर का ज़मीर मानता है कि ये चीज़ें फौज। जी बिल्कुल कर सकते हैं, फिर एक पढ़ के सलाम फेर दें। और ये भी तरीका ठीक है जो अब इख्तियार किया जाता है कि आप दो रकत पढ़ के तशहुद पे बैठ जाते हैं, फिर उठ के एक रकत से ज़िक्र कर देते हैं। रसूलुल्लाह सल्लम से ये रवायतों में आ गया कि आपने पांच में भी ये तरीका इख्तियार किया और इससे ज़्यादा भी ठीक किया। लेकिन ज्यादा अच्छा तरीका यही है कि दो पढ़ के सलाम फेर के फिर एक पढ़ के। सही, नबी सल्लल्लाहु अलैहि वसल्लम के बारे में बताया कि आपने कभी साथ से कर नहीं पड़े, लेकिन जब आपने उसूलन ये फरमा दिया कि ये रात की नमाज दो दो रखते हैं तो उसके बाद जब चाहो वितर कर लो, तो इसका मतलब है आम लोगों के लिए इसकी इजाजत होगी। नहीं, दो रकत के बाद तो बैठेंगे ना, दो दो रकतें तो पढ़ने के बाद सलाम फेरा जाएगा, उसके बाद पांच रकतें पढ़ के आपने वितर कर दी, वो मुसलसल उसमें तो आ गया ना कि ला यजलिस तो इल्ला फी आखिरिही, यानी हुजूर उसमें नहीं बैठते थे, बस आखिरी रकत। सारी को जमा करके नतीजा निकाला जाएगा ना, यानी ये तरीका तर्क कर देना चाहिए कि एक रवायत को आप ले उड़े और एक को ये ले उड़े। और ये मैं अर्ज कर चुका हूँ कि ये जो आम तौर पर बयान का तरीका होता है ना कि हुजूर ऐसा करते थे, तो बाद दो मरतबा किया होता है उसको ऐसे बयान कर दिया जाता है। तो इसी वजह से मैंने उसूल आबादी में जो मीज़ान में मज़मून लिखा है तो उसमें ये बताया है कि अहादीस से बात सब इकट्ठी करके फिर राय कायम करनी चाहिए। और ये हमारे यहाँ जो फिरकाबंदी पैदा हुई इसलिए पैदा हुई, हर आदमी अपनी मर्जी की रवायत लेके बैठ जाते हैं। आमतौर पर लोग रमजान में सहरी के वक्त जब तक अजान हो रही होती है खाना पीना जारी रखते हैं, क्या ये दुरुस्त है? हाँ, इसमें कोई हरज नहीं, इसकी वजह यह है कि इसमें थोड़ी सी वसत रखी हुई है, 5-7 मिनट का मौका है उसमें, अगर आप खाना पीना चाहें तो खा पी लें। वैसे ही मैंने देखा बाद लोगों को उसी वक्त खाने की लुत्फ आता। रोजे क्यामत क्या हर चीज खाना हो जाएगी? क्या फरिश्ते भी? और जो फरिश्ते जान निकालते हैं उनकी जान कौन निकालेगा? रोजे क़यामत में जमीन पे हर चीज फना हो जाएगी, ये बात आई। और ये सारी की सारी कायनात जो है ये एक नए जमीन आसमान में बदल जाएगी, फरिश्तों के बारे में ऐसी कोई बात नहीं। एतिकाफ के बारे में जो बातें लाजमी हैं मुख्तसर बयान कर दें, क्योंकि इस जुमरात से एतिकाफ का वक्त शुरू हो जाएगा। एतिकाफ में आप मस्जिद में बैठते हैं और नबी सल्लल्लाहु अलैहि वसल्लम आमतौर पर 10 दिन आखिरी बैठा करते थे और किसी नागजीर ज़रूरत के अलावा मस्जिद से नहीं निकलते। नागजीर ज़रूरत मिसाल के तौर पर यह है कि अगर मस्जिद के करीब कोई बंदोबस्त नहीं है जिसमें आप रफ़ हाजत कर सकें तो जहाज जाएंगे निकल, ये तो इंसान की ज़रूरतों में से, उसके लिए जा सकते हैं। इसी तरह कोई और मामला ऐसा पेश आ जाए, मसलन खाना ही पहुँचाने का बंदोबस्त नहीं, घर से अगर मिसाल के तौर पर कोई खाना पहुँचाने वाला नहीं है उस वक्त, तो फिर आप आएँगे और आगे घर में ही खाना खाएँगे या कोई और बंदोबस्त करें। बहुत से लोगों के साथ ये मामला होता है कि कोई बड़ा बच्चा नहीं है जो घर में खाना लेके चला जाए, तो ये दादूर ज़रूरत है। बाकी रसूलुल्लाह सल्लम ने ये मालूम होता है बाद रवायतों से कि मसलन आप निकले मस्जिद से किसी ज़रूरत के लिए तो रस्ते में किसी मरीज या आदमी तो खड़े खड़े आप चलते चलते ही आदत की, आपने ठहरना पसंद नहीं किया। इतकाफ का अपना एक है। इसी तरह रवायतों में ये भी आता है कि अगर कोई जनाजा हो गया है तो उसमें नहीं शरीक किया, ये नहीं हुए हुजूर सल्लल्लाहु अलैहि वसल्लम में हुए। लेकिन बाद दूसरी रवायतों से मालूम होता है कि ऐसी कोई शक्ल होता है वो भी सकते तो उसूली बात वही है कि सवाए नागजीर जरूरतों के आदमी को नहीं मिलती, मुलाजम की जा सकती अगर आदमी महसूस करेगा बस जाएगा राजा पक्ष आ जाए तो करीबी अजीज होता है इस तरह। तो एक बड़ा मसला लोगों को पेश आता है कि नहाने का हमारे यहाँ, क्योंकि वो कहते हैं कि मस्जिद से बाहर निकलेगा ना, वो तो नहाना तो मस्जिद के हदूद में नहीं होता, तो उसमें क्या किया जाए। तो यहाँ तो मैंने देखा है कि मस्जिद के शहर में बड़ा सा पास मस्जिदों में एक कड़ा रख देते हैं, उसमें बैठ के आते हैं। नहाने का मामला ही बिल्कुल वही है कि इंसान को इबादत में निशात के लिए बाज़ बात इसकी ज़रूरत होती है, तो ऐसा नहीं करना चाहिए कि बस आदमी नहाता ही रहे उस नहाने में बैठ कर, लेकिन अगर ज़रूरत महसूस करे तो ये भी एक इंसानी ज़रूरतों में से नहा सकते। और ख़ास तौर पर जो मस्जिद के बिल्कुल साफ सुथराने होते हैं उनको मस्जिद के हुक्म ही में समझना चाहिए, यानी इस फकाहत की कोई ज़रूरत नहीं है कि ये ईद के पार मस्जिद है और ये इसके पार नहीं है, साथ में नहा लें आप। असल मसला तो ये है कि आदमी दुनिया के मामलों से गैर मुतल्लक होकर खलवत हो जाए, वो रूह कायम रहनी चाहिए हर हाल में। मगर सबसे बड़ी चीज़ तो यही है कि एक मखसूस रकतों की टाइम कर दी है, जिस चीज ने इसको बिदत के दर्जे तक पहुंचा दिया कम हो गए, तो यही चीज। अब तो बाकायदा मुझे याद है हमारे बचपन में तो देहात में जब हम होते थे तो इश्तहार लग जाते थे, 20 तरावी साबित करने वाले को 1 लाख रुपया इनाम और 8 तरावी साबित करने वाले को 1 लाख रुपया इनाम। ये दोनों के पास में रकतें होती है ना और पैसे होते हैं, इश्तहार लग जाते
हैं।
जी इतकाफ तो नबी सल्लल्लाहु अलैहि वसल्लम ने तो 10 दिन का ही किया, हुजूर ने तो 10 दिन ही का किया है, लेकिन लेकिन अहनाफ कहते हैं कि क्योंकि कुरान मजीद में इसका मुतलक जिक्र आया है और एक रवायत में ये भी है कि रसूलुल्लाह सल्लम के एक आदमी ने कहा कि मैंने जाहिलियत में नजर मानी हुई थी कि मैं 1 दिन के लिए हरम में इतकाफ में बैठ जाऊँ, तो इसका मतलब ये है कि कम से कम 24 घंटे के लिए आदमी बैठ सकता है। नहीं लेकिन अगर मन्नत मानने में 24 घंटे का हो सकता है तो आदमी वैसे भी इबादत करने के लिए अगर बैठ जाए, लेकिन हुजूर से 10 दिन से कम साबित नहीं। अहनाफ के मजहब पर कोई खास एतराज नहीं वारिद होता, कम भी अगर आदमी बैठ जाए। हुजूर तो हमेशा आखिरी बैठते हैं, यानी इतकाफ का मामला तो यह है कि नबी सल्लल्लाहु अलैहि वसल्लम ने इसमें कोई कानून सा भी नहीं दिया, आप बैठते बस, इसलिए अगर आपको बैठना है तो फिर हुजूर के उसने के करीब रहना चाहिए ज्यादा से ज्यादा, वरना कोई वाजिबात में सिर्फ है नहीं।
सैरी खाने से कबल का जो वक्त है यही तहजुद का वक्त?
जी बिल्कुल जी, सैरी खाने से कबल का वक्त नहीं, जब आपकी फजर की अजान होती है बस, फजर की अजान से पहले
सैरी से पहले पढ़ सकते,
सैरी जब आपकी रमजान में तो ये आसानी होती है, लेकिन ये आसानी आपको इसलिए है कि आप सुबह उठते हैं, उठकर आप अपनी सुई गैस खोलते हैं और फिर शुरू हो जाता है। उन लोगों को बड़े मसले से विचारों को खाना पकाने के मसले उस वक्त, इस वजह से वो दिक्कत महसूस कर लेते हैं, यानी उठे हैं तो जरूरी करी ना। मैंने देखा है कि आप 3 बजे अगर आप उठे तो तब इत्मीनान से नमाज पढ़ के आप सब मामला कर सकते हैं, यानी अगर सुबह के वक्त पढ़े तो, अगर इस वक्त आँख नहीं खुलती आदमी की और वो मुश्किल उसी वक्त उठता है कि भागते भाग, कई लोगों को मैंने देखा है कि वो बस भागते भागते सारी कर रहे हो तो एक मुँह में नवाला है, एक में पानी का गिलास है, उसमें नमाज हो रही है, होता है। कुरान से ये मालूम होता है उसके अंदर आदमी के लिए दर्जात का क्या इर्तका जारी रहेगा वो एक अलग चीज, लेकिन ये कि वो इंसान के लिए अबदी क्या अमगा है।
आदमी जिंदगी ज्यादा ज्यादा 50-60-70-80 साल तो उसमें वो लखन की बकाया कुछ 50 साल साल बन जाती है। 50 साल वो गुना करता रहा तो वो उसका ये है कि सारी बकाया जिंदगी और उसके आदमी के बाद जन्नत होगी या जो भी होगी वो सारी जिंदगी गुजारते।
गुना गुना की नौयत पर है, यानी बात यह है कि अगर गुना ये है कि खुदा के मुकाबले में आदमी सर्कश होकर खड़ा हो गया था तो फिर तो खुदा पर कोई इसका एतराज़ नहीं वारद होता कि उसने उसको जहन्नम का हिस्सा बना दिया। सर्कशों के लिए जहन्नम है, यानी अल्लाह
ताला
तो उनके लिए तो जहन्नम है भी नहीं, जिससे गुनाह सरज़द हो जाते हैं उसके लिए तो यह जो आदमी लाजमन तौबा करेगा रुजू करेगा, यानी खुदा को मानने वाला भी गुनाह करता है लेकिन वो सर्कशों के तो गुनाह नहीं करता, तो सर्कशों के लिए अबदी जहन्नम है, खुदा के बागियों के लिए। हर जगह हो सकते, यानी मुसलमान तो अब नस्ली लिहाज से मुसलमान होते हैं, शौरी तौर पर आदमी ने अगर इस्लाम को कबूल नहीं किया तो वो बस मानता है कि सरकशी तो हर जगह हो सकती है, मुसलमानों में भी हो सकते हैं गैर मुस्लिम भी हो सकते हैं। एक आदमी को ना खुदा की परवाह है ना अल्लाह के रसूल की परवाह है, कहता जाए क़यामत देखा जाएगा मैं बाबर बैश कोश के आलम दोबारा नहीं, तो ये रवैया तो एक मोमिन आदमी का नहीं हो सकता। मोमिन आदमी का रवैया तो यही होगा कि उससे गलती हो गई कोताही हो गई वो रुजू करेगा तौबा करेगा अपने आप को पाक करने की कोशिश करेगा, लेकिन अल्लाह ताला के मुकाबले में आदमी सर कसो खड़ा हो गया कि आप करने जो करना है मैं दोबारा यही जिंदगी बसर
करूँगा।
अक्सरियत के बारे में अच्छी तो अफवाह रखनी चाहिए, यानी आप अक्सरियत को क्यों जहन्नम में डालना चाहते हैं? यही बात अल्लाह ताला ने भी कही है कि मेरी रहमत जो है मेरे गज़ब पर गलबा पाएगी।
इसका मतलब
इससे ये मतलब कैसे नहीं है? दोज़ख़ को भरने से आपकी क्या मुराद है? यानी मतलब ये है कि दोज़ख़ में हर इंच पर एक आदमी डाल दिया जाएगा? ऐसी तमाम चीज़ें जितनी भी बयान होती हैं उसका मकसद यही होता है कि भारत दोज़ख़ भी आबाद होगी, लोगों में एक बड़ी तादाद उसमें भी जाएगी। इसलिए मालूम होता है ना कि अक्सरियत सर्कश होगी, इससे खुदा की पनाह मांगनी चाहिए ना बजाय इसके कि उनकी तादाद की मर्दम शुमारी की जाए। दोनों चीजें थी, यानी अल्लाह ताला अक्सरियत को पकड़कर जहन्नम में नहीं डालना चाहता, लेकिन अक्सरियत अगर सर्कशी इख्तियार करती है तो बहरहाल अपना अंजाम होगा। अल्लाह तो यही चाहते हैं कि जितनी नरमी वो कर सकते हैं करें। कुरान मजीद में किसी जगह भी गैर सरकश लोगों के बारे में ये बात बयान नहीं की। सरकश लोगों के लिए अबदी जहन्नम की सजा, मुस्तकबरीन के लिए, खुदा के मुकाबले में अकड़ जाने वालों के लिए। जान बूझ कर छोड़ दिया जाए तो ये एक नाकाबले माफी जुर्म है, इल्ला ये कि तलाकी की जाए नफली रोजा रखा जाए। यानी नमाज जान बूझ के छोड़ देना और रोजा जान बूझ के छोड़ देना ये तो सरकशी है। फर्ज नमाज और फर्ज रोजा इसको जान बूझ के कैसे छोड़ा जा सकता? बस यही होगा कि आदमी को तकसील का गलबा हो गया, तकासुल का गलबा हो गया तो बस जैसे ही इसको देर में आए फौरन उसे तलाफी करनी चाहिए। अलबत्ता एक शक्ल होती है कि गफलत में हार होता है ना, तलब्बो नहीं हुआ उसको सही तरह की, गफलत में रहा तो बस गफलत से खुदा की पनाह मांगनी चाहिए। और जैसे ही आदमी की गफलत का जमाना जवानी में हो जाता है बाद उसका आदमी उसको अंदाजा नहीं होता कि ये मामला मुआखरे का मामला है, लेकिन अल्लाह आपको नफल इबादत करने की तौफीक दे जितनी ज्यादा, लेकिन जो चीज़ खुदा ने लाजिम कर दी है उस पर तो सजा हो जाती है।
इसके बारे में आमतौर पर यह कहा जाता है कि एक रोजा आपने जान बुझ कर छोड़ दिया तो उसका कफारा जो है कि आप दो महीने में मुसलसल रोजे रखेंगे।
नहीं नहीं, वो रोजा तोड़ डालने का, वो ये है कि आपने रोजा रखा हुआ था और तोड़ दिया,
इसका कफारा फिर एक नकली रोजा हो जाएगा।
अगर जान बुझ कर रोजा छोड़ दिया है तो वो तो फिर रखेंगे, आप रोजा रखें, उसकी तलाशी यही है कि रोजा रखें। नमाज जानबूझ के छोड़ दी है, नहीं जानबूझ के किसी बंदा मोमिन को नमाज छोड़नी नहीं चाहिए। लेकिन अगर किसी वक्त जानबूझ के छोड़ने का क्या मतलब है, एक में जानबूझ के छोड़ना है सरकशी के अंदाज में छोड़ देना और एक है गफलत, दोनों सूरतों में जैसे ही तनब्बो सरकशी से तो खुदा की पनाह मांगनी चाहिए, क्योंकि ये नाकाबिले माफी जुर्म है। अल्लाह ताला कहते हैं कि ऊंट सुई के नाके से गुजर सकता है लेकिन मैं अपने मुकाबले में सरकशी करने वाले को जन्नत में नहीं जाने दूंगा। ये तो एक बहुत ही गैर मामूली सूरत हाल है, पर मुझे नहीं परवाह। लेकिन गफलत, सुस्ती, तकासुर, ये चीज तारी हो गई तो वो गफलत तो ऐसी चीज नहीं कि जो तारी रहे। बहरहाल आदमी को तलब्बो होगा, जैसे ही उसे तंबीह हो फौरन उसको चाहिए कि वो तलाफी कर। यही उसूल कुरान मजीद में बयान भी हुआ है कि जब तुम कोई जज्बात में आके बड़े से बड़ा गुनाह कर लेते हो तो फौरन उसको तौबा करके रजू करने को। तो नमाज, फर्ज नमाज को छोड़ देना, जानते बूझ के छोड़ देना, या फर्ज रोजे को जानते बूझ के छोड़ देना, ये बड़ा गुनाह है, यानी कबीरा गुनाह में से। ये तो सीधी सी बात है ना कि अल्लाह ताला कहते हैं ये काम करो, आप कहते मैं नहीं करता। अब अगर ये आप इस इरादे से कह रहे हैं कि मैं नहीं करता तो सरकशी है, और अगर गफलत की वजह से इस सूरत हाल से कह रहे हैं तो भाई तब भी एक बड़ा जुर्म है, फौरन उससे निकलना चाहिए। बात असल में यह है कि जन्नत की जिंदगी की कदर व कीमत आदमी पर वाजे करनी चाहिए, यानी अगर ये कदर व कीमत वाजे हो जाए और ये मालूम हो जाए कि दुनिया में ये बहुत मामूली मशक्कत है जिसका सिला अल्लाह ताला की तरफ से गैर मामूली, यानी इतना गैर मामूली सिला है कि उसका आदमी तसव्वुर नहीं कर सकता। खुद अल्लाह ताला बयान फरमाते हैं कि तुम अंदाजा ही नहीं कर सकते कि मैंने क्या आंखों की ठंडक तुम्हारे लिए वहां रखी। यानी जो उसकी नेमतों का बयान होता है कुरान मजीद में वो तो आमतौर पर बस थोड़ा सा समझाने के लिए होता है कि अंदाजा कर लो, इसे एक बादशाही है, यानी एक बादशाह को दुनिया के अंदर जो कुछ चीजें मयसर होती है किसी बड़ी सल्तनत के बादशाह को, उसका तसव्वुर दिलाया है कि उस पर क्यास कर लो, ये हम अपने बंदों को वहां एक एक को दे देंगे। इसकी कदर कीमत का एहसास हो तो फिर आदमी ये नहीं करता। और उस मौके पर वही बात है जो कुरान मजीद में कही है, गज़वा तबूक के मौके पर बाद लोगों ने कहा ना कि गर्मी बड़ी है, टाइम में ज्यादा नींद बड़ी आ रही है, गर्मी बड़ी है, तो अल्लाह ताला ने कहा कि जहन्नम की गर्मी इससे ज्यादा सही। तो एक तो आदमी को यह अंदाजा रहे कि जहन्नम की गर्मी क्या चीज है, और दूसरे ये मालूम रहे कि जन्नत हकीकत में है कितनी बड़ी चीज। आखिर दुनिया की जिंदगी में, यानी सवाए चंद अहमक लोगों को छोड़ के, दुनिया की जिंदगी में आदमी को ये नजर आ रहा होता है ना कि मैं अगर ये मेहनत कर लूंगा या इस वक्त पढ़ लूंगा या मैं कुछ कर लूंगा तो मेरी बाकी जिंदगी बेहतर गुजर जाएगी, तो व्यर्थ आदमी रातों को नहीं जाता, करता है ना। तालिब इल्मों को देख लीजिए, दूसरे लोग, वजह क्या, वजह यह कि आपको करीब में उसका नतीजा नजर आ रहा है, ये नतीजा मौत के बाद है, तो इसलिए है तो बिल्कुल करीब। यानी कुरान मजीद के अल्फाज में ऐसा है, ये पूरा करीब है तो बिल्कुल करीब, लेकिन ये है कि चूंकि मौत का एक पर्दा हायल है तो आदमी ख्याल करता है कि देखी जाएगी। ये देखी जाएगी जो है इसके दो दर्जे हैं, एक गफलत का दर्जा और एक सरकशी का दर्जा। सरकशी के दर्जे के बारे में समझ लीजिए कि उसमें एक नमाज भी अगर सरकशी के साथ छोड़ दी गई है तो नाकाम में माफी जुर्म करके बात कर ली है, और गफलत की बारह तलाफी होती है। हालात पर है भाई, कदा कैसे हुई, यानी कदा होने होने में। मौलाना रूम ने एक बड़ी अच्छी हिदायत लिखी है बात समझाने के लिए, वो ये कहते हैं कि मेरी फजर की नमाज कदा हो रही, यानी नींद नहीं खुली, तो एक बुजुर्ग ने मुझको आके जगाया और ये कहा कि भैया उठो, नमाज जा रही है, पढ़ लो। तो खैर मैंने बहुत शुक्रिया अदा किया और नमाज पढ़ के तो उनसे पूछा कि हजरत आप, तो उन्होंने कहा कि मैं इब्लीस, तो उन्होंने कहा कि ये काम आपने कब से शुरू कर दिया नमाज के लिए जाने वाला। उन्होंने कहा कि भाई बात ये है कि ये तो बिल्कुल वाजे सी बात है कि तुम्हारी आँख जब खुलती तो नमाज कदा हो चुकी होनी थी, तो तुमने उस वक्त नमाज भी पढ़नी थी और बहुत इस्तगफार भी करनी थी। उसका नतीजा ये होना था कि नमाज पढ़ने का अजर भी मिल जाना था और उसके साथ मजीद। तो मैंने कहा कि कम क्या सूरत हो सकती है, काल से पकड़ के मैंने जगा दिया कि भाई उठो नमाज पढ़ो। तो नमाज को अगर आप उसकी हकीकत समझ लें, अगर था उसमें एक रिचुअल है भाई आप उठे अदा, नमाज का मतलब यह है कि अल्लाह ताला ने इस वक्त हुक्म दिया है अपने सामने खड़े होने का। ये जो एहसास है अगर आदमी के ऊपर पूरी तरह तारी रहे तो फिर सर्कश ही नहीं हो सकता, यानी एक मोमिन सर्कश नहीं हो सकता, गाफिल हो सकता। और ये गफलत नौजवानों पर भी होती है, बाज़ औक़ात आदमी अपने कारोबारी मामला और दूसरी चीज़ों में इसका शिकार हो जाता है और ये बड़े से बड़े लोगों से हो जाती है। यानी रात के वक्त सोते में नमाज निकल गई, पैगंबर की भी निकल गई, ये भी तो है ना एक चीज। लेकिन उसके बाद नबी सल्लल्लाहु अलैहि वसल्लम पर जो कैफियत तारी हुई उसको भी देखिए कोई क्या है। यानी आपने फौरन नमाज पढ़ने का हुक्म दिया, नमाज जिस जगह कज़ा हो गई थी ये कहा कि फौरन उस जगह पर छोड़ो। यानी ये सब असल में वो एहसास है कि ये क्या हुआ, ऐसा नहीं हो रहा। इसी वजह से कुरान मजीद ने खास तौर पर यह बात बयान की है कि जब आदमी को कोई आपाधापी कैफियत होती है, जंग में हो जाता है या किसी मौके पर कारोबारी जरूरतों के लिहाज से ऐसी जरूरत होती, तो उसमें जो नमाज बीच में आ पड़ी उसकी हिफाजत बहुत प्यार से करें। नमाज अल्लाह ताला की बंदगी का ऐसा कामिल इजहार है कि उससे बेहतर इजहार नहीं हो सकता। यानी बंदा अपने पूरे वजूद से गोया ये बता रहा होता है कि तू मेरा खालिक है और मैं तेरा बंदा हूं। तो इससे गुरेज तो किसी हाल में नहीं होना चाहिए। ये बात वाकई ये है कि अगर आदमी ठीक तरह से दुनिया की हकीकत को समझ ले तो ये बावर ही नहीं आती कि आदमी नमाज कैसे छोड़ सकता है, रह जाएगी कोई गफलत से रह जाएगी। अच्छा एक गफलत है, एक तीसरी चीज वो होती है जिसको मैंने अर्ज किया अभी, वो कमजोरी जोर है वो उनमें होती है। मसलन आप किसी काम में मसरूफ थे और आपको तलब होने हुआ, ये कमजोरी तो होता है, इसका मतलब आपने अपनी तरबियत में कमी की है। तो ये तो खैर ऐसी चीज है कि जो अजर से महरूम करती है, ये काबिल बाकी करती है चीज। लेकिन गफलत और सरकशी किसी हाल में, नमाज के मामले में गफलत और सरकशी का मतलब है खुदा से गफलत और सरकशी। इसलिए कि नमाज का तो फलसफा ये बयान किया गया कि आखिर सलात अल जिक्री दुनिया के मामलात में मेरी याद को कायम रखने का जरिया है नमाज, ये अल्लाह ताला कहते हैं। तो इसकी बड़ी एहतियात करनी है। और क्या है, क्या बड़ी मुख्तसर सी लाजिम नमाज तो इतनी मुख्तसर सी है भाई, आप बहुत अच्छी भी पढ़ेंगे 10 मिनट लग जाए। तो क्या आदमी के ऊपर जो वो सारा दिन यानी दोस्तों की आवाज पर लब्बैक कहे, वालदैन की आवाज पर लब्बैक कहे, ख्वाहिशात पर लब्बैक कहे और खुदा 5 मिनट के लिए बुलाए और सर किसी को शिकार हो जाए।
ये मौजूदा दौर में जो मतलब बैंकों की तरफ से क्रेडिट कार्ड इस्तेमाल
उसमें एक वक्त तक तो सूद नहीं होता, लेकिन उसके बाद बारह आपको सूद देना पड़ता है और वो सूद की अलाइश में आ जाती है।
सूद से पास आप उनसे रिलीज करते
हैं? हाँ कोई नहीं, अल्लाह ने सूद ममनू करार दिया है, इस सहूलत से फायदा उठाना तो ममनू करार नहीं। घर बैठे जो भी प्रॉफिट आएगा सूद ही होगा भाई। जब आपको मुतय्यन रकम मिल रही है कर्ज पर तो सूद। जी आप काम की आपद आती में भी कर सकते हैं, सफर में भी कर सकते हैं, मर्ज में भी कर सकते हैं। ये तो हुजूर ने याद दी रुखसत से कर ली थी, जमा बैन सलातैन रुखसत, कसर नमाज रुखसत, ये अल्लाह की दी हुई रुखसत है, इनसे आप फायदा उठा सकते हैं। मगरब और ईसाई इकट्ठी कर सकते हैं, जोहर और असर इकट्ठी कर सकते हैं, मुकदम करके भी कर सकते हैं, यानी जोहर के वक्त में असर पढ़ ली और असर के वक्त में जोहर पढ़ ली, दोनों सकने हो सकती है। मगरब के वक्त में ईशा पढ़ ली और ईशा के वक्त में मगरब पढ़ ली, दोनों हो सकती हैं। दोनों की सुन्नत में कतई नजीर मौजूद है। आप जब हज के लिए जाते हैं तो आप जोहर और असर को मुकदम करते हैं और मुजदलफा में आमतौर पर मगरब और ईशा को मुअक्कर कर लेते हैं। तो इसका मतलब है कि दोनों को एक साबिता सुन्नत में, और हज में देखिए ना, ये आपद आती है ना, इसकी वजह से किया गया कि लोगों को एक तरह से जाना है, दूसरी जगह जाना है, तो उसकी इजाजत। तो ये भी ठीक है कि आपको किसी मौके के ऊपर कोई सफर में या और किसी मामले में ऐसी मसरूफियत है तो आप जमा कर लेते हैं। ऐसे ही बहुत से लोग हैं जो गैर ममालिक में काम करते हैं, वहां उनकी मुलाजमत के मसाइल होते हैं, तो उसमें टाइम उनको नहीं मिलता, उसमें जमा कर सकते हैं, ये रुख्सत है। इसमें कोई आदमी सर किसी या गफलत में नहीं आता, ये तो अल्लाह के पैगम्बर की भी रुख्सत है। जमा की आप सहूलत से फायदा उठा सकते हैं, कसर की सहूलत से फायदा उठा सकते हैं, लेकिन इसके अलावा कोई शक्ल नहीं होनी चाहिए, सवाए इसके कि आदमी से किसी वक्त गलती हो जाए तो वो फौरन उसकी गलती करे। तो इसमें कौन सी वक्त की खिलाफवर्जी हुई? ये अल्लाह के रसूल ने वक्त मुकर्रर किया ना, उन्होंने सफर और इस तरह के मौकों पर ये वक्त मुकर्रर कर दिया। वो वक्त जो पैगंबर ने मुकर्रर किया उन्हीं वक्तों में पड़ी जाएगी। अगर तो कुरान मजीद ने यह कह दिया होता कि नमाज के ये पांच अवकात हैं और इनमें नमाज पढ़े, तो फिर तो पैगंबर भी हक नहीं रखते, बल्कि उन्होंने कुरान मजीद की दी हुई इजाजत के अंदर ये किया है। कुरान मजीद ने असल में जोहर और असर के वक्त को एक वक्त में बयान किया है और मगरब और इशा को एक वक्त में बयान किया है ना, अकम सलात और दुलू की शम से इलाज असर के मिला। इस वजह से हुजूर ने ये इजाजत नहीं दी कि मगरब को असर के साथ मिला दिया। ठीक उस दायरे के अंदर आपने ये कानून सही सर जनाब, अब मुतय्यन वक्त तो खत्म हो गया, दुआ कर लेते हैं, उसके बाद आप बैठना कर ربنا على ذكرك وشكرك وحسن عبادتك اللهم اغفر لنا وارحمنا انت خير.